नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुनिता पोहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
अस्पतालले बिहान 10 देखि 5 बजेसम्म ओपीडी सञ्चालन गर्नै पर्ने, अटेर गर्नेलाई कार्यवाही गरिने स्वास्थ्य मन्त्रालयको भनाई।
पुनर्निर्माणमा खटिएका 1158 जना इन्जिनियर र प्राविधिकद्वारा राजीनामा, पुनर्निर्माणको काम झनै प्रभावित हुने।
काभ्रेकी लक्ष्मी परियारलाई बोक्सीको आरोपमा कुटपिट गरिएको मानवाधिकार आयोगद्वारा पुष्टि, थप अनुसन्धान गर्ने।
जर्मनीको राजधानी बर्लिनमा जथाभावी ट्रक चलाउँदा 12 जनाको ज्यान गयो, 50 जना भन्दा धेरै घाइते।
र सातौं राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा।
राप्ती इन्जिनियरिङ कलेज घुराई गाङमा भर्ना खुल्यो।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम हुन सफल। मध्यपश्चिमकै पहिलो र एकमात्र आईएसओ सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2073-74 लागि बीई सिभिल र बीसीए कार्यक्रममा केही सिट बाँकी रहेकाले इच्छुक विद्यार्थीले छिट्टै सम्पर्क गर्नुहोला।
सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घुराई गाङ, फोन 082-562-601, मोबाइल 98-578-35-990, 98-578-31-684।
यसपालि मेरो श्रीमान अचानक घर आउनुभयो, म धेरै खुसी छु। अर्को बच्चा जन्माउन हामी तयार छैनौ। यो महिना चक्की खान छुटेको थियो, अब स्वास्थ्य संस्थामा सल्लाह लिन चाहन्छु।
परिवार नियोजनको साधनहरू धेरै किसिमका छन्, जस्तै कन्डम, पिल्स, डिपो, इम्प्लान्ट, आयुसिडी। तपाईँलाई उपयुक्त हुने विधि छान्नुहोस्।
परिवार नियोजन स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग यूएसएआईडी।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। स्वास्थ्य मन्त्रालयले बहिरंग अर्थात ओपीडी बिहान 10 बजेदेखि 5 बजेसम्म सञ्चालन नगर्ने स्वास्थ्य संस्थालाई कार्यवाही गर्ने भएको छ। स्वास्थ्य मन्त्री गगन थापाको निर्देशन र मन्त्रालयको निर्णय अनुसार यसअघिको निर्देशन केही अस्पतालले कार्यान्वयन नगरेको भन्दै आज फेरि पत्रचार गरेर मन्त्रालयले अटेर गर्नेलाई कार्यवाही गर्ने बताएको हो। पत्रमा केन्द्रीय अस्पताल, क्षेत्रीय अस्पताल, क्षेत्रीय अस्पताल, जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीलाई बेलुकी 5 बजेसम्म बहिरंग सेवा सञ्चालनका लागि पत्र मार्फत 7 बुँदे निर्देशन दिइएको स्वास्थ्य मन्त्री गगन थापाका सल्लाहकार प्रताप पौडेलले जानकारी दिनुभयो। पत्रमा निर्देशन कार्यान्वयन नभए प्रचलित कानून बमोजिम कार्यवाही हुने चेतावनी पनि दिइएको छ। केन्द्रीय वा क्षेत्रीय वा उपक्षेत्रीय अञ्चल अस्पताल तथा 1500 भन्दा माथि अन्तरंग सेवा प्रवाह गर्ने अरू सबै सरकारी अस्पतालहरूले सबै सेवा यथावत राखी बहिरंग सेवालाई बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म चलाउनु पर्ने उल्लेख छ। त्यस्तै अन्तरंग सेवा उपलब्ध नभएका तथा 1500 भन्दा कम अन्तरंग सेवा सञ्चालन गरिरहेका स्वास्थ्य संस्थाले अनिवार्य रूपले 10 बजेदेखि 5 बजेसम्म बहिरंग सेवा सञ्चालन गर्नुपर्नेछ।
यसैबीच स्वास्थ्य मन्त्रालयले चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका संचालक समितिका अध्यक्ष र कार्यकारी निर्देशकसँग स्पष्टीकरण मागेको छ। अस्पताल अस्तव्यस्त भएपछि स्वास्थ्य मन्त्रालयले संचालक समितिका अध्यक्ष डाक्टर प्रकाश राज नेउपाने र कार्यकारी निर्देशक डाक्टर चीन बहादुर पुनलाई 3 दिनभित्र लिखित स्पष्टीकरण मागेको हो। अस्पतालको बेरुजु 30 करोड़ भन्दा माथि देखिएको छ भने अस्पताल संचालक समितिको बैठक गत चैत्र 24 गतेदेखि बसेको छैन। संचालक समितिको बैठक नबस्दा अस्पतालको बजेट अनुमोदन नभए पछि आर्थिक नियमावली मिचेर 5 महिनामा 14 करोड़ खर्च भइसकेको लेखा शाखाले जनाएको छ।
राष्ट्रिय मानवाधिकार आयोगले काभ्रे सानो बाङथलीकी लक्ष्मी परियारलाई बोक्सीको आरोपमा कुटपिट गर्नुका साथै दिशा पिसाब खुवाएर दुर्व्यवहार भएको पाइएको जनाएको छ। आयोगले प्रारम्भिक अनुगमनमा गत मंगसिर 20 गते लक्ष्मी परियारलाई स्थानीय 4 जनाले कुटपिट र दिशा पिसाब खुवाएर दुर्व्यवहार गरेको पाइएको जनाएको हो। आयोगले घटनाका विषयमा स्थलगत अनुगमन गरेको थियो। आयोगले हत्यामा संलग्नमाथि कार्यवाही अघि बढ़ाउन तथा लक्ष्मीका सन्तानको संरक्षण परिपूर्णका लागि सरकारको ध्यानाकर्षण समेत गराएको छ। प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा चारजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
पुनर्निर्माणमा खटिएका मध्ये 1200 भन्दा धेरै प्राविधिक र इन्जिनियरले सामूहिक राजीनामा दिएका छन्। काठमाडौँ उपत्यकाका 3 जिल्ला बाहेकका 11 जिल्लाका 1158 जना इन्जिनियर र प्राविधिकले आज शहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईमा सामूहिक राजीनामा बुझाएका इन्जिनियर सञ्जीव अमगाईले जानकारी दिनुभयो। भत्ता र बीमा सहित सेवा सुविधा बढ़ाउनुपर्ने गुनासो सुनवाई दोस्रो र तेस्रो किस्ता सिफारिशको कार्यविधि ठाउँ अनुसार घरका नमूना थप गर्नुपर्ने लगायत माग गर्दै इन्जिनियरले यसअघि नै काम ठप्प पारेका थिए। भूकम्प पछिको पुनर्निर्माणको काम इन्जिनियर र प्राविधिकको राजीनामाका कारण थप प्रभावित हुने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संशोधन प्रस्ताव विफल बनाएर देखाउन एमालेलाई चुनौती दिनुभएको छ। सुर्खेतको वीरेन्द्रनगरमा प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले संशोधन प्रस्ताव छलफल र बहसका लागि संसदमा दर्ता गरेको भन्दै उचित नठान्नेहरूले फेल गराएर देखाउन चुनौती दिनुभएको हो। संविधान संशोधनको प्रस्ताव मधेसी आदिवासी जनजातिहरूलाई समेट्नका लागि ल्याइएको भन्दै उहाँले प्रस्तावका विषयमै छलफल र बहस नगरी अस्वीकार गर्नु मूर्खता भएको उल्लेख गर्नु भयो। आफूले कुनै नयाँ प्रस्ताव नल्याएको भन्दै एमालेले नै गरेको प्रस्तावलाई अघि सारेको उहाँले दावी गर्नुभयो। यसैबीच प्रधानमन्त्री दाहालले कर्णालीका नागरिकको जीवनमा परिवर्तन नभएसम्म राजनीतिक परिवर्तनको औचित्य पुष्टि नहुने बताउनु भएको छ। हुम्लाको सिमिकोटमा भएको सभामा प्रधानमन्त्री दाहालले कर्णाली र हुम्लाका नागरिकको जीवनमा परिवर्तनको अनुभूति नभएसम्म राजनीतिक परिवर्तनको औचित्य पुष्टि नहुने बताउनु भएको हो। उहाँले आफूले कर्णालीमा दुःखका दिन अन्त्य गर्ने दावी पनि गर्नुभयो। हुम्लामा जलविद्युत खेल मैदान पर्यटकीय पूर्वाधार निर्माण लगायत योजनामा आवश्यक बजेट विनियोजन गर्ने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो। प्रधानमन्त्री दाहालले हुम्लाको हिल्सामा रहेको हिल्सा पुलको उद्घाटन पनि गर्नुभएको छ।
युवा संघको रूपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्याका विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ। प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माको नेतृत्वमा गठन भएको छानबिन समितिमा राष्ट्रिय अनुसन्धानका नायब महानिरीक्षक यादव प्रसाद रेग्मी, प्रहरी उपरीक्षक मनोज नेउपाने र गृह मन्त्रालयका उपसचिव शिवराम जोशी सदस्य रहेको छानबिन समिति गठन भएको गृहमन्त्री विमलेन्द्र निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो। छानबिन समितिलाई घटनाको अनुसन्धान गरी प्रतिवेदन पेश गर्न 15 दिनको समय दिइएको छ। युवा संघ रूपन्देहीका अध्यक्ष तिवारीको हिजो गोली हानेर हत्या गरिएको थियो। यसबीच युवा संघले आफ्ना नेता तिवारीको हत्याको विरोधमा लुम्बिनी अञ्चलका 6 जिल्ला बन्द गराएको छ। बन्दकर्ताले रूपन्देहीको चौराहामा नातिनख 6834 नम्बरको ट्रकमा तोडफोड गरे। इटा व्यवसायी समेत रहेका युवा संघका रूपन्देही जिल्ला अध्यक्ष तिवारीलाई हिजो रूपन्देहीको खैरेनी नजिकै मोटरसाइकलमा आएका व्यक्तिले गोली हानी हत्या गरेका थिए। घटना लगत्तै मनोजपुर नाम गरेका व्यक्तिले आफूले नै तिवारीको हत्या गरेको भन्दै टेलिफोन गरेपछि प्रहरीले उनीमाथि अनुसन्धान थालेको छ। तर एमाले र युवा संघले भने संविधान संशोधनको विरोधमा भएको आन्दोलनमा तिवारी सक्रिय रहेको र राजनीतिक कारणले नै हत्या भएको आरोप लगाउँदै आएको छ।
सुडानमा अपहरणमा परेका दुईजना नेपाली अपहरण मुक्त भएका छन्। संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी नियोग यूएनएचसीआरमा कार्यरत सरुण प्रधान र रमेश कार्की सहित तीनजना गएको नोभेम्बर 27 तारीकमा अपहरणमा परेका थिए। यूएनएचसीआरले आज विज्ञप्ति निकालेर अपहरणमा परेकाहरू सकुशल मुक्त भएका भन्दै उनीहरूलाई सुरक्षित रूपमा फर्काउन सहयोग गर्नेप्रति आभार व्यक्त गरेको छ।
सुदूरपश्चिमका 9 जिल्लामा 40 स्वास्थ्य संस्थाका नयाँ भवन बन्ने भएका छन्। बैतडी, डडेलधुरा, बाजुरा, कैलाली, कञ्चनपुर, दार्चुला लगायतका जिल्लामा अस्पताल, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र सहित डाक्टर र कर्मचारीलाई बस्न आवास समेत बनाउन लागेको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी वन्दना भट्टले जानकारी दिनुभयो। स्वास्थ्य मन्त्रालयले अस्पताल, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र सहित विभिन्न जिल्लामा डाक्टर आवास समेत निर्माण गर्न जिल्ला र संस्था छनौट गरेको हो। सबैभन्दा बढी बैतडीमा 12 नयाँ भवन बनाउने तयारी भएको छ।
सीधाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नारायणघाट मुगलिङ सड़क बन्द हुने सूचना।
सड़क निर्माणको कामलाई तीव्रता दिन यही पुस 7 गतेदेखि अर्को सूचना प्रसारित नभएसम्मका लागि हाललाई नारायणघाट मुगलिन सड़क प्रत्येक दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म दैनिक 4 घण्टा नियमित रूपमा बन्द हुने जानकारी गराउन चाहन्छौ। यस सम्बन्धमा वैकल्पिक सड़क प्रयोग गर्न मिल्ने सवारी साधनहरूले त्यसै बमोजिम गर्नुहुन अनुरोध छ। यसबाट सड़क प्रयोगकर्तामा पर्न जाने असुविधाप्रति आयोजना क्षमा प्रार्थी छ।
आयोजना प्रमुख नारायणघाट मुगलिन सड़क आयोजना मुगलिङ चितवन।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
यसपालि मेरो श्रीमान अचानक घर आउनुभयो, म धेरै खुसी छु। अर्को बच्चा जन्माउन हामी तयार छैनौ। यो महिना चक्की खान छुटेको थियो, अब स्वास्थ्य संस्थामा सल्लाह लिन चाहन्छु।
परिवार नियोजनको साधनहरू धेरै किसिमका छन्, जस्तै कन्डम, पिल्स, डिपो, इम्प्लान्ट, आयुसीडी। तपाईँलाई उपयुक्त हुने विधि छान्नुहोस्।
परिवार नियोजन, स्मार्ट पञ्च जीवन, सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
तपाई अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले अस्पतालले बिहान 10 देखि 5 बजेसम्म ओपीडी सञ्चालन गर्नै पर्ने, अटेर गर्नेलाई कार्यवाही गरिने स्वास्थ्य मन्त्रालयको भनाई, पुननिर्माणका लागि खटिएका 1158 जना इन्जिनियर र प्राविधिकद्वारा राजीनामा, पुननिर्माणको काम झनै प्रभावित हुने लगायतका खबर प्रस्तुत
गर्यौं। सिनिया कम्युनिष्ट पार्टीका नेताको नेपाल भ्रमण वाक्लिन थालेको छ। गएको आइतबार नेपाल भ्रमणमा आएका चिनिया कम्युनिष्ट पार्टीका पोलिट ब्यूरो सदस्य तथा प्रकाशन विभागका प्रमुख ली छिपाओ नेपाल आएर आज चीन फर्कनु भएको छ। हिजो राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री कृष्ण बहादुर महरा र विभिन्न दलका नेतासँग भेट गरेका ली छिपाओले वन बेल्ट वन रूटमा नेपाललाई पनि सहभागी हुन आग्रह गर्नुभयो। नेपालको विकासमा चीन सहयोग गर्न तयार रहेको अनि आउँदो मार्चमा चिनिया राष्ट्रपतिको नेपाल भ्रमण गराउन पनि प्रयास गरिरहेको आश्वासन पनि उहाँले दिनुभएको छ। चिनिया लगानी र सहयोगमा बनिरहेको धेरै जसो ठूला विकासका आयोजना बेलैमा बन्न नसकेको अवस्थामा चिनिया राष्ट्रपति सी जिङपिङले लेखेको पुस्तक विमोचन र चीन महोत्सव जस्ता सानातिना कार्यक्रममा चीनको उपस्थिति बाक्लो हुनुलाई विज्ञहरूले पनि चासोका साथ हेरिरहेका छन्। साथी अर्जुन पोखरेलले चीन मामिलाका जानकार पत्रकार किशोर श्रेष्ठलाई चीनका नेताको बाक्लिदो नेपाल भ्रमणलाई कसरी बुझ्ने भनेर सोध्नु भएको छ।
यो जनस्तरको सम्बन्ध विस्तार चाहिँ मेजर कुरा हो भन्ने लाग्छ मलाई, किनभने अब अहिले यिनीहरूको नयाँ राष्ट्रपतिले वन बेल्ट वन रोड भन्ने यो क्षेत्रको लागि अलि समेट्ने हिसाबले कन्सेप्ट बनाएको छन्। अब पहिला चाहिँ बेलायत लगायतका मुलुकहरू सेना लिएर व्यापारको नाममा उपनिवेश बनाउँदै थिए, अब अहिले यिनीहरू आर्थिक रूपमा प्रभाव विस्तारको यिनीहरूको अभियान छ, त्यसलाई सांस्कृतिक आवरण दिइएको छ र त्यहीँबाट उनीहरू चाहिँ ट्रेन सडक मार्ग र रेल मार्गबाट यो क्षेत्रलाई जोड्ने अभियानमा छन्। जोड्ने हुन त त्यसले डाइरेक्ट टच गर्दैन नेपाल, तर नेपाललाई मात्र छुटाउनु पनि भएन भनेर अनि त्यसलाई जोड्ने अवधारणा पनि छ। त्यसकारण उनीहरूले वन बेल्ट वन रोड भनेर अहिले यिनले कन्सेप्ट ल्याए, त्यसै अन्तर्गत छिमेकीहरूसँग सम्बन्धलाई अलि मजबुत गर्न सकियो भने राम्रो हुन्छ भन्ने हो।
तपाईँले भने जस्तो त्यो ठुल्ठुला परियोजना त सरकार बीचको समझदारीमा हुनुपर्ने हो, तर यहाँ त सामान्य पुस्तकालयहरू उद्घाटन, एउटा सांस्कृतिक उनीहरूले एउटा केही बनाइदिनु लाग्यो भने त्यसको उद्घाटनमा पनि आउजाउ भइरहेको छ नि। यो चाहिँ जति इन्डियाले नेपालमा आफ्नो प्रभाव जमाउन खोज्छ, चिनले पनि हामी कम छैनौँ है भनेर त्यसरी पठाइराखेको भनेर बुझ्दा हुन्छ।
अब नेपालमा चाहिँ जस्तो भनौँ, उनीहरूले प्रश्न नभन्ने तर महसुस गर्ने कुरा चाहिँ के भने सरकार भरपर्दो र स्थिर भएन, त्यसकारण ठुला परियोजनाहरूमा जतिसुकै हस्ताक्षर गरे पनि त्यो फलदायी हुँदैन। नेपालमा विकास गर्नको निम्ति पनि अरूसँग डराउनु पर्ने, शब्दमा पार्नु पनि तर्सिनुपर्ने स्थिति छ, त्यसकारण उनीहरूलाई नेपालबाट विकासै हुन्छ भन्ने लाग्दैन, लागेको म त फिल गर्दिनँ होइन। यी सांस्कृतिक सम्बन्ध रहिराखोस् भन्ने कुरा हो। त्यसले पनि हाम्रो बेनिफिट चाहिँ, मेजर बेनिफिट चाहिँ के हो भने 1400 किलोमिटर लामा उनीहरूसँग बोर्डर छ, उत्तरपट्टि तिब्बत छ। त्यो तिब्बत हुँदैन थियो भने त्यसले मतलब पनि गर्थेन।
पछिल्लो समय चिनिया लगानीमा भनेका विकासका ठुला योजनाहरू ढिला हुँदै जानु, ती ढिला भएकोमा चाहिँ चिनको चासो छैन, बरु नयाँ सानातिना खुद्रा योजनाहरू बनाइराख्नु भनेको चाहिँ सम्बन्ध विस्तार चाहिँ गरिरहनु।
रुल अफ इन्गेजमेन्ट भन्छ नि, जस्तो यिनीहरूलाई कस्तो छ भने यिनीहरूलाई लाओसबाट पनि खेदियो, भियतनामबाट पनि खेदियो, कम्बोडियाबाट पनि खेदियो भने यिनीहरूको प्रभाव चाहिँ बढेको छ, तर ढङ्ग नबुझ्दा यिनीहरू खेदिएका पनि छन्। जस्तो नेपालकै हकमा पनि यिनीहरू रिङ रोड परियोजना सुरु गरे तर काम टुङ्गिसकेका छैन, कुलेखानी त्यस्तै, जलविद्युत परियोजना त्यस्तै, काम चाहिँ जसरी लिने सस्तोमा फुत्काउने तर पछि नाफा नोक्सानको हिसाब गर्दा तलमाथि पर्छ अनि त्यो काम छोडेर भाग्ने प्रवृत्ति यिनीहरूमा छ। कर्णालीका कुरा, त्रिशुलीका कुरा हामी हेऱ्यौँ भने धेरै देख्छौँ, ठगी प्रवृत्ति उनीहरूमा बढी छ एकदमै। त्यसैले पनि टालटुल पार्न छोप्ने अनि नरिसाउन भन्ने पनि कुरा हो यिनीहरू सँगसँगै। अब के किन आयो, चिनी आयो, के किन आयो भने जस्तो यहाँ नेपालमा हल्ला पनि हुने गर्छ। केही हुनेवाला छैन, हामी आफै बलियो नभएछौँ, कोही आइदिएर गइदिएर खाइदिएर केही हुनेवाला छैन। र अर्को
एउटा चाहिँ रुल अफ इन्गेजमेन्टको हिसाबले आउँछन् उनीहरू, अर्को चाहिँ पछिल्लो समय एक चिन नीतिप्रति ढलमलका कुराहरू आइरहेका छन् नि, जसरी त्यसलाई पनि तिमीहरूले गर्न पाउँदैन हौ भनेर खबरदारीका रूपमा पनि लिन मिल्छ कि बेला बेलामा आएर यसरी
आफै आइरहनु पर्दैन खबरदारीको लागि चाहिँ। तर कस्तो हो भने हामी तिमीहरूसँगै छौँ भन्ने पनि एउटा हिसाब हो। यी खुद्रे मसिने टोली आएर, जस्तो अब यिनीहरूले सिसिटिभीको एउटा टोली आउँदैछ, त्यो चाहिँ यो वान बेल्ट रोड सम्बन्धी अनि नेपालको बारेमा खिचेर लाने, के देखाउने भनेर पनि उनीहरू आउँदैछन्। त्यस्ता टोलीहरू धेरै आउँदैछ र अरू पनि। सम्भवतः अब नेपालले अलिकति राम्रो होमवर्क गर्ने भने सी जिनपिङ मार्चमा आउन सक्छ नेपाल, होइन। अनेक त्यसका खेलहरू त छँदैछन् तर हाम्रो चाहिँ ढङ्ग पुगेको छैन। उनीहरू एउटा उपमन्त्री भनेको हाम्रो चाहिँ एउटा विभागको सहसचिव डाइरेक्टर डिजी लेभलको हो, होइन। तिनीहरू आउँदा पनि प्रधानमन्त्री भेटेकै छ, राष्ट्रपति भेटेकै छ, मन्त्रीले रात्रिभोज खुवाएकै छ, हाम्रो केन्द्रीय स्तरको मन्त्रीले। भारतीय एउटा उपसचिव आउँदाखेरि, सहसचिव आउँदा त्यस्तो गरेको भए के हुन्थ्यो, नेपालमा हल्ला भइसक्थ्यो। चिनिया भएर सहर भइसकेका छन्, यति धेरै महत्त्व दिनुपर्ने होइन। चिनमा त्यस्ता उपसचिवहरू थुप्रो छन् भने कुन आयो कुन गयो भन्ने कुरा के हिसाब हुन्छ। नेपालले चिन भएर मात्र चाहिँदोभन्दा बढी सम्मान दिएको छ, पार्टीको प्रचार विभाग प्रमुख आए भनौँ न, पार्टी प्रचार विभाग प्रमुख आए यिनी। तर यिनले तिनवटा ठुला पार्टीको प्रचार विभाग प्रमुखलाई भेटेको छ र वा सञ्चार मन्त्रीलाई भेटेको छ र छैन। बढी चाहिँ यिनीहरू मिसन चाहिँ पोलिटिकल मिसन देखिन्छ कि।
तिनीहरूको ठुलो महत्त्व भन्दा पनि हामीले चाहिँ चिनप्रतिको सेन्टिमेन्टको कारणले काम गरेको
हो, हामीले अलिकति बढी साथ दिएको जस्तो, अलिकति माया गरेको, लगाव देखाएको जस्तो देखिन्छ। तर यो लगावलाई चाहिँ अलिकति क्यास गर्ने गरी लिन सक्ने कुरामा चाहिँ हामीमा कमजोरी, हामीमै छ कमजोरी।
कुराकानीपछि अब फेरि खबरकै सिलसिला। गोर्खाका भूकम्प प्रभावितलाई यो जाडोमा पनि न्यानो कपडा वितरण गरिने भएको छ। जिल्ला दैवी प्रकोप उद्धार समितिको आजको बैठकले भूकम्पमा घर भत्किएपछि त्रिपाल र टेन्टमै बसिरहेकाहरूलाई न्यानोका सामग्री वितरण गर्ने निर्णय गरेको हो। समितिसँग झण्डै 6000 कम्बल, ब्ल्याङ्केट लगायत न्यानोका कपडा छन्। गाविस सचिव मार्फत प्राथमिकता दिनुपर्नेको तथ्याङ्क संकलन गरी वितरण गर्ने निर्णय भएको स्थानीय विकास अधिकारी नारायण आचार्यले जानकारी दिनुभयो।
वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै झण्डै 46.5 लाख रूपियाँ ठगेर भागेका धादिङ बेनीघाटका चक्रवर्ती लोहनी पक्राउ परेका छन्। गौशालामा इसान रोजगार इन्टरनेशनल प्रणाली सञ्चालन गरी रोजगारीका लागि इराक, मलेसिया, कतार, इजरायल लगायत देश पठाउने भन्दै 31 जनाबाट 46,48,320 रूपियाँ ठगेर भागेका लोहनीलाई काठमाण्डुको सामाखुसीबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ। उनलाई वैदेशिक रोजगार न्यायाधिकरणले 2071 फागुनमा 3 वर्ष कैद र 3 लाख रूपियाँ जरिवाना सुनाएको थियो।
प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कारबाट 2 जना पत्रकारलाई मरणोपरान्त पुरस्कृत गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा भएको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिवंगत पत्रकार सञ्जय न्यौपानेकी पत्नी राधिका र कर्ण बोहराकी पत्नी ममतालाई जनही 2,50,000 रूपियाँ सहितको पुरस्कार प्रदान गर्नुभएको हो। कञ्चनपुरका पत्रकार बोहराको गत मंगिर 8 गते र ललितपुरका पत्रकार न्यौपानेको गत कार्तिक 20 गते निधन भएको थियो। सानिमा बैंकको आयोजनमा वर्षेनी प्रदान गरिने 5 लाख राशिको पुरस्कार यसपटक 2 जना पत्रकारलाई मरणोपरान्त प्रदान गरिएको हो।
शेयर बजार परिसूचक नेप्से आज झण्डै 19 अंकले घटेको छ। नेप्से आज 18.89 अंकले घटेर 1496 बिन्दुको नजिक पुगेको छ। अन्य समूह बाहेक सबै समूहको परिसूचक घटेको दिन आज सबैभन्दा धेरै बीमा समूहको परिसूचक 111 अंक तथा जलविद्युत समूह 52 अंकले घटेको छ। आज 68,39,00,000 भन्दा धेरैको शेयर किनबेच भएकोमा एभरेस्ट बैंकको सबैभन्दा धेरै 29,17,00,000 भन्दा बढ़ीको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 41070007, 98511-72194।
41070007, 98511-72194।
क्यान्सर रोग लागेका बिरामीहरूलाई नेपाल सरकारबाट दिइने निशुल्क औषधि उपचार सेवाको लागि सम्पर्क
नेसनल हस्पिटल एन्ड क्यान्सर रिसर्च सेन्टर, जावलाखेल, ललितपुर। फोन नम्बर 55513076, 55513076।
बगेको खोला फर्किएला, समयले नि पर्खिएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। ललितपुरको गोदावरीमा रहेको राष्ट्रिय वनस्पति उद्यानमा पछिल्लो 10 वर्षमा 300 प्रजातिका वनस्पतिको पहिचान भएको छ। सन् 2003 भएको अध्ययनमा उद्यानमा 550 प्रजातिका वनस्पति पाइएकामा अहिले 860 प्रजातिको पहिचान भएको हो। उद्यानले अहिले गरिरहेको वनस्पतिको लेखीकरणमा ती वनस्पतिको पहिचान भएको उद्यान अधिकृत सृजना शाहले बताउनुभयो। उन्यू, अर्किड, सुनाखरी लगायतका वनस्पतिको थप प्रजाति पहिचान भएका हुन्।
बजाङको देउलेख गाविसले जन्मदर्ता अभियान चलाएको छ। प्रत्येक वडामा गाविसका कर्मचारी पुगेर जन्मदर्ता गर्न छुटेका बालबालिकाको जन्मदर्ता गर्न शुरू गरिएको गाविस सचिव भूरिप्रकाश जोशीले जानकारी दिनुभयो। केही समयपछि गाविसलाई बालमैत्री गाविस घोषणा गर्ने कार्यक्रम रहेकाले जन्मदर्ता अभियान चलाइएको हो।
नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्र झापाले विद्युत चोरी गरेको आरोपमा 16 जनालाई पक्राउ गरेको छ। प्राधिकरण र प्रहरीको टोलीले गरामनीको खोपवाड़ी र विरानटोलमा विद्युत चोरी गर्नेलाई पक्राउ गरेको केन्द्रका प्रमुख राजीव कुमार सिंहले जानकारी दिनुभयो।
बाराको बड़की फलवरियामा करेन्ट लागेर 15 जना घाइते भएका छन्। फलवरिया गाविसको सनफुलवा टोलमा 1000 भोल्टको विद्युतको तार चुडिएपछि विद्युत सर्ट हुँदा 15 जना घाइते भएका हुन्। विद्युत सर्ट हुँदा 65 घरका विद्युतीय सामान जलेर नष्ट भएका छन्।
कैलालीमा 50 परिवार मुक्त कमैयालाई पुनर्स्थापना गरिएको छ। जिल्लाका विभिन्न क्षेत्रमा बस्दै आएका मुक्त कमैयाका परिवारलाई सरकारको अनुदान रकमबाट प्रति परिवार 3,55,000 रूपियाँ उपलब्ध गराएर पुनर्स्थापना गराइएको जिल्ला भूमि सुधार अधिकारी लक्ष्मण बहादुर कठायतले बताउनुभयो।
तेह्रथुमको संक्रान्ति बजार चार दिन अघि भएको आगलागीबाट 15 करोड़ रूपियाँ बराबरको क्षति भएको स्थानीय प्रशासनले जनाएको छ। इलाका प्रशासन कार्यालय संक्रान्तिका इन्चार्ज सफल पोर्तेलका अनुसार आगलागीबाट 15 करोड़ मूल्य बराबरको क्षति भएको हो।
पुस 11 देखि 15 गतेसम्म चितवनको सौराहामा 13 हात्ती महोत्सव हुने भएको छ। समाज संरक्षण र समृद्धि भन्ने मूल नाराका साथ हुन लागेको महोत्सवमा हात्ती भोज, हात्ती पोलो, हात्ती श्रृंगार, हात्ती फास्ट वाक प्रतियोगिता, छावा फुटबल प्रतियोगिता र हात्ती सुन्दरी प्रतियोगिता हुने मुख्य आयोजक क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरेले जानकारी दिनुभयो।
नेपाल टेलिकम र ओरिडू कतार बीच सहुलियत दरमा रोमिङ सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ। सम्झौता अनुसार अब नेपाल टेलिकमका जीएसएम पोस्टपेड मोबाइल प्रयोगकर्ताहरूले कतार गएका बेला पहिले भन्दा सस्तो दरमा नेपालमा फोन गर्न सक्नेछन्। नयाँ दर आगामी जनवरीदेखि लागू हुनेछ।
मेरो पनि भन्नु छ।
डीपी कार्की फुच्चु ट्वीटरमा सोध्नुहुन्छ, रूपन्देहीका युथ फोर्स अध्यक्ष दुर्गा तिवारीको हत्या व्यक्तिगत कारणले भएको देखिएको छ, तर एमाले किन राजनीतिकरण गर्न खोजेको हो कुन्नी? घटनालाई राजनीतिक रंग दिएर एमाले आन्दोलनको आगोमा घिउ थप्दैछ।
यसै विषयमा फेसबुकमा रामजी लम्सालले लेख्नु भएको छ, कारण जे भए पनि नागरिकको हत्या गर्नु कुनै पनि हिसाबले राम्रो होइन, तर घटनालाई राजनीतिक रंग दिएर बन्द गर्नु त राम्रो भएन नि।
देवी प्रसाद पंगेनीले ट्वीटरमा लेख्नु भएको छ, अहिले देशमा भइरहेको राजनीतिक अस्थिरता प्रत्यक्ष निर्वाचित कार्यकारी नभएर नै हो। संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष कार्यकारी शासनको व्यवस्था हुनुपर्छ।
धनगढ़ीबाट जनक यादीले 3556 पठाएको एसएमएसमा लेखिएको छ, मधेसी नेताले मधेसी नागरिकको लागि आन्दोलन गरिरहेको बताउँछन्, तर धेरै नागरिकले उनीहरूको आन्दोलनलाई अनेक शंका गरिरहेका छन्। उनीहरूले कसका लागि आन्दोलन गरिरहेका छन् भन्ने त आगामी चुनावले देखाउला।
अनि तिवारी रमेश फेसबुकमै लेख्नुहुन्छ, विदेशमा पेट्रोलियम महँगो भएको भन्दै सरकारले पेट्रोल र डिजलको भाउ बढ़ाएको छ। विदेशमा मूल्य घट्दा चाहिँ महिनौसम्म मूल्य समायोजन हुँदैन, तर विदेशमा मूल्य बढ्दा चाहिँ भोलिपल्टै मूल्य समायोजन हुन्छ। हामीले त केही बुझ्न सकेनौ।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू अर्जुन पोखरेल र उजीर कार्की। अब विदेशको खबर। जर्मनीको राजधानी बर्लिनको व्यस्त क्रिसमस बजारमा एक व्यक्तिले लरी अर्थात ठूलो ट्रक जथाभावी चलाउँदा 12 जनाको ज्यान गएको छ। 50 जना भन्दा धेरै घाइते भएका छन्। बर्लिनका गृहमन्त्री एन्ड्रास गाइजेलले यो घटना आक्रमण वा दुर्घटना के हो भन्ने अझै नखुलेको बताउनु भएको छ। समाचार संस्था रोयटर्सका अनुसार घटनामा संलग्न भएको आरोपमा एकजनालाई पक्राउ गरिएको छ। घटनामा उनको संलग्नता पुष्टि भइ नसकेको प्रहरीले जनाएको छ। यो घटनाले गएको जुलाईमा फ्रान्सको निस शहरमा भएको यस्तै प्रकारको घटनालाई सम्झाएको छ। गएको जुलाईमा ट्युनिसियामा जन्मेका एक व्यक्तिले फ्रान्सको निस शहरमा आतिशबाजी हेर्न जम्मा भएका मानिसको भीड़मा ट्रक चलाउँदा 86 जनाको ज्यान गएको थियो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। 7 राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ। राष्ट्रिय खेलकुद परिषदले आज इटहरीमा पत्रकार सम्मेलन गरी स्वागतद्वार निर्माण बाहेकका काम सकिएको जानकारी दिएको हो। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले 12,000 दर्शकको उपस्थितिमा हुने प्रतियोगिताको उद्घाटनमा 25 जनजातिका सांस्कृतिक झाँकी तथा राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति रहने जानकारी भयो। प्रतियोगितामा 30 खेलमा 3,972 जना खेलाड़ीले 2,143 पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको आउँदो शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले विराटनगरमा उद्घाटन गर्नुहुनेछ।
नेपाल क्रिकेट संघ क्यानको एक समूहले साधारण सभा आयोजना गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले दुवै कमिटिलाई निलम्बन गरे पनि चतुरबहादुर चन्द र अशोकनाथ प्याकुरेल पक्षले साधारण सभा गरेको हो। साधारण सभाले आईसीसीले बनाएको समितिले नेपाली क्रिकेटको समस्या समाधान नगर्ने निष्कर्ष निकालेको तर आफूहरूसँग समन्वय र परामर्श गरेमा त्यसका लागि तयार रहने निर्णय गरेको छ। देशभरिका 37 मध्ये 34 जिल्ला क्रिकेट संघका 83 जना प्रतिनिधि साधारण सभामा सहभागी रहेको पनि उहाँले जानकारी दिनुभयो। यही समूहले चुनावबाट छानेको समितिलाई राष्ट्रिय खेलकुद परिषदले मान्यता नदिएर बनाएको अर्को तदर्थ समितिलाई समेत आईसीसीले निलम्बन गरेको अवस्थामा चन्द्र प्याकुरेल समूहले साधारण सभा गरेको हो।
19 वर्ष मुनिको एसिया कप क्रिकेट खेल्न श्रीलंका गएको नेपाली टोली आज फर्किँदैछ। नेपाली टोली अहिले केही बेरपछि काठमाडौँ आइपुग्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। समूह चरणबाटै बाहिरिएको नेपाली टोली 3 खेलमध्ये एउटामा मात्रै विजयी भएको थियो।
दोस्रो पालीमा रविन्द्र जडेजाले 7 विकेट लिएपछि इंग्ल्याण्डसँगको 5 औं टेस्ट पनि भारतले जितेको छ। पहिलो पालीमा 282 रनले पछि परेको इंग्ल्याण्डलाई दोस्रो पालीमा 207 रनमा सीमित गर्दै भारत एक इनिङ 75 रनले विजयी भएको हो। बराबरीतर्फ उन्मुख भएको खेलमा जडेजाले घातक बलिङ गरेका थिए। 25 ओभर बलिङ गरेका जडेजाले 5 मेडन राख्दै 48 रन खर्चेर 7 विकेट लिएका हुन्। इंग्ल्याण्डका 7 जना खेलाड़ीले दोहोरो अंकमा रन नजोड़ी आउट भएको खेलमा केटोन जेनिङ्स ले 54, एलस्टर कुकले 49 तथा मोइन अलीले 44 रन बनाए।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
अस्पतालले बिहान 10 देखि 5 बजेसम्म ओपीडी सञ्चालन गर्नै पर्ने, अटेर गर्नेलाई कार्यवाही गरिने स्वास्थ्य मन्त्रालयको भनाई।
पुनर्निर्माणका लागि खटिएका 1158 जना इन्जिनियर र प्राविधिकद्वारा राजीनामा, पुनर्निर्माणको काम झनै प्रभावित हुने।
काभ्रेकी लक्ष्मी परियारलाई बोक्सीको आरोपमा कुटपिट गरिएको मानवाधिकार आयोगद्वारा थप अनुसन्धान गर्ने।
जर्मनीको राजधानी बर्लिनमा जथाभावी ट्रक चलाउँदा 12 जनाको ज्यान गयो, 50 जना भन्दा धेरै घाइते।
र 7 औं राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सन्दीप सुन्दाससँगै रुबिना श्रेष्ठ र सुनिता पहरी पनि बिदा हुन्छौ। नमस्कार। Thank you.